الحمد لله وكفى، الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وآذان من الله ورسوله إلى الناس يوم الحج الأكبر أن الله بريء من المشركين، أن الله بريء من المشركين ورسوله، فإن تبتم فهو خير لكم، وإن توليتم فاعلموا أنكم غير معجز الله، وبشر الذين كفروا بعذاب أليم. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. وآذان من الله ورسوله الى الناس، اور سنا دینا ہے اللہ کی طرف سے اور اس کے رسول کی طرف سے، الى الناس لوگوں کو، یوم الحج الاکبر بڑے حج کے دن، ان اللہ بری من المشرکین کہ اللہ بری ہے مشرکوں سے، ورسولہ اور اللہ کے رسول بھی بری ہیں مشرکوں سے، فَإِن تُبْتُمْ اور اگر تم توبہ کر لو، فَهُوَ خَيْرٌ لَكُمْ تو تمہارے لیے بہتر ہے، وَإِن تَوَلَّيْتُمْ اور اگر نہیں مانتے ہو، فَعْلَمُوا تو جان لو، أَنَّكُمْ غَيْرُ مُعْجِزِ اللَّهِ تو تم ہرگز نہیں تھکا سکو گے اللہ کو، وَبَشِّرِ الَّذِينَ كَفَرُوا بِعَذَابٍ أَلِيمٍ اور خوشخبری سنا دیں کافروں کو دردناک عذاب کی. قرآن پاک کی اس مبارک آیت کا پچھلی آیت کے ساتھ بڑا گہرا ربط ہے. یہ جو کافروں کو مہلت دی گئی کہ اب وہ جزیرہ عرب کو اور حجاز کو اور دونوں حرمین کو خالی کر دیں، مشرکوں کو جو یہ مہلت دی گئی، اس مہلت کا اعلان اللہ تعالیٰ فرما رہے ہیں کہ جی حج والے دن، حج اکبر بڑے حج والے دن. تو حج اکبر آج کل تو مشہور یہ ہو گیا کہ حج اگر جمعہ کا دن ہو تو اس کو حج اکبر کہا جائے گا، مگر قرآنی اعتبار سے جو حج اکبر ہے اس سے مراد بس حج ہی ہے. اس حج کو حج اکبر اس لیے کہتے ہیں کہ عمرے کو چھوٹا عمرہ حج کیا جاتا ہے، تو حج کو جو ہے وہ بڑا حج کہا جاتا ہے، اس لحاظ سے یہ حج اکبر ہے. تو اللہ تعالیٰ فرما رہے ہیں کہ حج والے دن جو ہے اعلان کر دیجئے گا کہ اللہ تعالیٰ کافروں سے مشرکوں سے بری ہے، اللہ کے رسول بھی بری ہیں، اور ان دونوں حرم سے یہ مشرک جو ہیں یہ نکل جائیں. اور جیسا کہ پچھلی کلاس میں بتایا گیا کہ یہ 9 ذی الحج کا حج تھا، اور اس میں حضرت صدیق اکبر رضی اللہ عنہ، یہ پہلا سال جب حج فرض ہوا تو حضرت صدیق رضی اللہ عنہ اور ان کے ساتھ حضرت علی بھی تشریف لے گئے. نبی علیہ الصلوۃ والسلام اس سال تشریف نہیں لے گئے تھے، اور اس پہلے سال حضرت عمر اور حضرت علی نے یہ اعلان کر دیا کہ جی آپ کے پاس تھوڑا وقت ہے، اس کے بعد ان دونوں حرم کو آپ لوگ خالی کر دیں، اس کو مشرکوں سے خالی کر دیں. اور پھر اللہ تعالیٰ فرماتے فَإِن تُبْتُمْ اگر اس شرک سے، گناہ سے اپنے آپ کو بچا لیتے ہو، توبہ کر لیتے ہو، تو وہ تمہارے لیے بہتر ہے. وَإِن تَوَلَّيْتُمْ اور اگر تم اعراض کرتے ہو، لاپرواہی کرتے ہو اس حکم سے، فَعْلَمُوا جان لو، أَنَّكُمْ غَيْرُ مُعْجِزِ اللَّهِ تم ہرگز نہیں تھکا سکو گے اللہ کو. حضرت اقدس تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ تم اللہ کو نہیں تھکا سکو گے، مطلب یہ نہیں، مطلب یہ ہے کہ اللہ کو عاجز نہیں کر سکو گے، اس کا مطلب یہ ہے کہ تم کہیں نکل کے بھاگ نہیں جا سکتے گناہ کرنے اور کفر کرنے کے بعد، تو اللہ تعالی کی یوں سمجھ لو پکڑ سے بچ نہیں سکو گے. تو جو کوئی بھی گناہ کرتا ہے، شرک کرتا ہے، وہ سمجھ لے کہ اگر وہ یہ سوچتا ہے کہ میرے اس گناہ کا کسی کو پتا نہیں، اور کئی مرتبہ انسان اس لیے ہی گناہ کرتا ہے کہ ابھی تو کسی کو پتا ہی نہیں ہے نا، تو میں کر لیتا ہوں. جیسے کئی مرتبہ جھوٹ ہم اس طرح سے بول دیتے بھائی دوسرے کو پتا ہی نہیں چلے گا. تو جو یہ سمجھتا ہے کہ دوسرے کو پتا ہی نہیں چلے گا اور وہ گناہ کر دیتا ہے، تو وہ سمجھ لے کہ اللہ ہر چیز کا جاننے والا ہے، اور چاہے دنیا میں کسی کو پتا نہ چلے، گناہ کی ایک قیمت ہے جو چکانی پڑتی ہے، گناہ کا اثر ہو کے رہتا ہے. اور یہی اس آیت کا مطلب ہے کہ وَإِن تَوَلَّيْتُمْ، تو اگر تم اعراض کرتے ہو اللہ کے حکموں سے، لاپرواہی کرتے ہو، تو فَعْلَمُوا، جان لو، أَنَّكُمْ غَيْرُ مُعْجِزِ اللَّهِ، تم اللہ کو عاجز نہیں کر سکتے، اللہ نے تمہارے سے اس گناہ کی قیمت نکلوانی ہے. اور یہ ایک آیت نہیں، کئی آیتیں اس طرف نشاندہی کر رہی ہیں. جیسے کہ اللہ رب العزت نے فرما دیا، مَن يَعْمَلْ سُوءَ أَن يُجْزَ بِهِ، جو کوئی غلط کام کرے گا اس کی جزا اس کو دینی پڑے گی. اور ایک اور جگہ فرمایا، اِنَّمَا بَغْيُكُمْ عَلَىٰ أَنفُسِكُمْ، کہ بے شک تمہاری بغاوتیں تمہارے اپنے اوپر ہیں. بلکہ ایک آیت میں اللہ تعالی نے فرمایا، مَا أَصَابَ مِن مُصِيبَةٍ إِلَّا بِمَا كَسَبَتْ أَيْدِيكُمْ، یہ تم پر کوئی مصیبت نہیں آتی ہے مگر یہ کہ یہ تمہاری اپنے ہاتھوں کی کمائی ہے. تو ٹھیک ہے، ہم خوشی خوشی بڑے آرام سے گناہ کر بیٹھتے ہیں کہ جی کچھ نہیں ہونا ہے، اور اللہ تعالیٰ فرما رہے ہیں کہ جتنی بھی کامیابی سے تم گناہ کیوں نہ کر لو، گناہ کی قیمت ادا کیے بغیر کوئی بچ نہیں سکتا. اللہ اکبر. بڑے بڑے اللہ والوں سے بھی جب کبھی کوئی گناہ ہو گیا اور توبہ نہیں کی، تو اللہ تعالی کئی مرتبہ اپنے پسندیدہ نیک بندوں کو بھی مشکل میں ڈالتے ہیں کہ گناہ کا اثر ہو کے رہتا ہے. چنانچہ مشہور واقعہ ہے، اس امت کے بڑے بزرگ، برے صغیر پاک و ہند کے بڑے بزرگ حضرت خواجہ باقی باللہ رحمت اللہ علیہ، بڑے اللہ والے تھے، اور امام ربانی حضرت مجدد الفسانی رحمت اللہ علیہ کے شیخ بھی تھے. ان کی ساری جو کیفیت تھی اللہ کے قرب کی، اللہ کی محبت کی، عبادت کے جذبے کی، محبت کے جذبے کی، سب ختم ہو گئی. تو پریشان ہو گئے اور حیران ہو گئے کہ یہ کیا ہو گیا، کیوں مجھے کوئی شوق نہیں رہا، نہ عبادت کا، نہ اللہ کی محبت کا، نہ اللہ کے پیارے محبوب کی محبت کا. تو بہت ہی زیادہ تکلیف میں صورتحال آ گئی. اپنے آپ کو تھوڑا سنبھالا اور اللہ سے دعا کی، یا اللہ کرم کر دے. اللہ نے دل میں القا کیا کہ آپ نے کسی معاملے میں تھوڑا سا عجب کیا، کسی معاملے میں اپنے آپ کو بڑا سمجھا، تو اس لیے آپ پر یہ پکڑ آ گئی ہے. اب آپ جائیں اپنے علاقے کے وہ جو چھوٹا سا مدرسہ ہے جس میں چھوٹے چھوٹے بچے قرآن پاک پڑھنے کے لیے آتے ہیں، وہاں جا کر ان بچوں سے دعا کروائیں، تو یہ آپ کی کیفیات پھر سے بحال ہوں گی. اللہ، تو گناہ کرنے کے بعد کوئی بھی نہیں بچ سکتا، اور ہم بڑے آرام سے کہہ لیتے ہیں کہ ابھی کسی کو پتہ ہی نہیں چلا. تو کئی مرتبہ انسان گناہ کرتا ہے और उस गुनाह की पकड़ नेक लोगों पे भी आ जाती है। तो चाहे नेक हो, चाहे बद हो, चाहे कुरान का तालिब इल्म हो, चाहे आलिमे दीन हो, जिसने कोई गलत काम किया उसको उस काम की कीमत अदा करनी होगी। तो हजरत तशरीफ ले गए उस छोटे से मदरसे में, और वहां के असातिज़ा और तुलबा तो खड़े हो गए, हैरान हो गए कि बुजुर्ग हमारे मदरसे में आ गए हैं, ये तो हमारे लिए बड़ी खुशकिस्मती है। तो मदरसे के असातिज़ा और मदरसे के जो बड़े थे वो सब हजरत के हाथ को चूमने लगे, बड़ी ही इज्जत दी। तुलबा हजरत के हाथ चूम रहे हैं। थोड़ी देर बाद हजरत ने अर्ज किया कि भाई तुमने इतनी मोहब्बत का इजहार किया, मैं तो अपनी एक जरूरत की वजह से एक फरियाद लेके तुम्हारे पास पहुंचा हूँ। ये जो छोटे छोटे बच्चे हैं इनसे कहें कि मेरे लिए दुआ कर दे। सारे हैरान कि ये क्या मामला है। हजरत ने फरमाया कि बस ये मेरी जरूरत है, ये दुआ करेंगे तो मेरा मामला अल्लाह के साथ सीधा होगा। अल्लाह तो जो कोई गलत काम करेगा, मैं यामल सू, जिसने गलत काम, अयु जजा भी, उसको उसकी जजा देनी पड़ेगी। तो गुनाह की कीमत है, उस कीमत को हर एक ने चुकाना है। कितनी ही कामयाबी से क्यों ना कर ले गुनाह, किसी को पता ही ना चले, मगर इस गुनाह ने इंसान के दिल को तकलीफ देनी ही है। तो बड़े बड़े नेक लोग, उनसे भी गलती जब हो जाती है तो अल्लाह ताला जो है उस पे पकड़ करते हैं। हमारे जानने वाले एक बड़े आलिमे दीन, ये अपना वाकया खुद सुनाते हैं। कि खुद आलिमे दीन थे, दीनी काम भी करते थे, लोग बड़ा उनसे मोहब्बत प्यार भी रखते। उनके रिश्तेदारों में एक नौजवान था। उस नौजवान की जिंदगी में कुछ गुनाह आ गए जिसकी वजह से उसके बीवी बच्चे बहुत परेशान थे, उसके वालदैन बहुत परेशान थे। तो ये जो आलिमे दीन थे इनको बुलाया। उसकी बीवी उस नौजवान की बीवी ने भी, उसके वालदैन ने भी, कि आप इसको कुछ समझाएं। तो जो बुजुर्ग थे समझाते हुए उन्हें बड़ा गुस्सा भी आया। अब वो नौजवान जाहिर है उनके से उम्र में भी कम था, तो वो उनको समझा भी रहे थे, और समझाते समझाते उन्होंने थोड़ी सी उसकी तहकीर भी की। तो ये बुजुर्ग कहते हैं कि मैंने उसको प्यार से भी समझाया, मगर कई मर्तबा बातों में उसके साथ थोड़ा सा सख्ती की, उसको बहुत हकारत से उसकी जो है ना सबके सामने सुबकी की। तो उसके घर के लोग भी थे और जो भी लोग बैठे हुए थे उनके सामने उसको मैंने यूं समझे कि जलील किया। फरमाते हैं कि गुनाह भी उसने किया, गलतियां भी उसने की। उसके वालदैन, उसकी बीवी, उसके घर के लोगों ने मुझे बुलाया उसको समझाने के लिए। उस समझाने के दौरान उस गुनाहगार बच्चे को थोड़ा सा मैंने जलील किया। फरमाते हैं कि क्योंकि मैंने एक हद को पार कर दिया, समझाने की हद से गुजर के जिल्लत में उसको डाल दिया। कहते हैं उसको इस समझाने के पूरा हफ्ता भी नहीं गुजरा था कि किसी मामले में मुझे भी मेरे बड़ों ने इसी तरह जिल्लत में डाल दिया। तो कोई कितना ही नेक क्यों ना हो, कोई कितना ही आला मनसब पे क्यों ना बैठा हो, गुनाह करेगा, गुनाह की जो बाउंड्री है उसको छुएगा, उससे गुजरेगा, तो अब जो भी है अल्लाह की पकड़ से बाहर नहीं है। अन्नकुम गैर मुजिज़िल्लाह, कि तुम हरगिज़ अल्लाह को नहीं थका सकते हो, गुनाह करके कोई बच नहीं सकता। तो इसलिए मशायख ने गुनाहों के असरात लिखे हैं, और गुनाह के असरात में एक बड़ा असर, सबसे बड़ा असर, कि गुनाह की वजह से इंसान की इज्जत में कमी आती है। इंसान कई मरतबा नेक लोग तो गुनाह इसलिए कर लेते हैं कि भाई किसी को पता ही नहीं चलेगा, तो इसलिए कर लेते हैं, मगर अल्लाह ताला कई मरतबा उस गुनाह को लोगों पे खोल देते हैं। ये सबसे बड़ा गुनाह का असर है, सबसे ज्यादा गुनाह की बुराई, सबसे ज्यादा गुनाह पे जो पकड़ है वो यही कि इंसान को अल्लाह रब्बुल इज्जत जलील फरमा देते हैं, उसकी इज्जत में कमी आ जाती है। तो गुनाह का एक असर यह है कि गुनाह की वजह से इंसान की इज्जत में कमी आती है। जिन आलिम दीन ने ये वाक्य सुनाया, वो चाहते तो वो ये इस चीज को ना समझते कि जी मैंने उसको जलील किया, उस बच्चे को, तो मुझे भी मेरे बड़ों ने जलील किया। हो सकता था वो यूं भी सोचते कि जी उसकी गलती थी, इतने बड़े बड़े गुनाह कर रहा है, हर एक को परेशान किया, वह वालदैन को भी, बीवी बच्चों को भी, मगर उन्होंने कहा नहीं, समझाना और चीज है, किसी को जलील करना और चीज है, जो मैंने उसको जिल्लत दी, अल्लाह ने यही मामला मेरे साथ। तो गुनाह का असर हो के रहता है हर एक पर, कोई भी बच नहीं सकता। गुनाह का दूसरा असर यह है कि गुनाह की वजह से इंसान को इबादत की तौफीक से महरूम कर दिया जाता है। और यह आज जिस पहले भी बता चुका, हमारे एक जानने वाले दोस्त हरम के करीब रहते थे, इस नीयत से कि सारी नमाज हरम में मिलेंगी, हाफिज कुरान भी थे, बच्चे को भी हफ्ज करवाया, मक्का मुकरमा में जाने का मकसद यही था। बच्चे को गुनाह की आदत लग गई, इंटरनेट पे, लैपटॉप पे बैठ के फोहश चीजें देखता था। एक दिन उनका फोन आया, जुमा का दिन था असर के वक्त, कि आज बड़े गम में हूं। साजिद ने पूछा जी क्या हुआ? उन्होंने कहा जी गम ये है कि बेटा मेरा जो है, इसको मैंने हाफिज भी बनाया, हरम के करीब हम रहते हैं, इसलिए कि मैं चाहता था कि ये हरम के माहौल में रहे, नमाज यहाँ पढ़े। आज जुम्मा की नमाज के लिए इसको जगाता रहा, ये सही तरह से जागा नहीं, नमाज का वक्त बहुत करीब हो गया तो मुझे यकीन हो गया कि अभी उठ जाएगा, और मैं नमाज पढ़ने हरम चले गया। नमाज पढ़ के वापस आया तो देखा ये अभी भी सो रहा था। अल्लाह, कि जिस जुम्मा की हरम की नमाज के लिए करोड़ों मुसलमान कितने कितने दिनों तक दुआ करते हैं कि अल्लाह ये तौफीक दे दे, बिल्कुल बराबर में रहने वाला भी ये जुमे की नमाज से महरूम हो गया। तो गुनाह का एक असर ये कि गुनाह की वजह से इबादत की तौफीक से महरूम कर दिया जाता है, गुनाह का एक असर यह है कि इंसान के रिस्क में से बरकत निकाल दी जाती है। वलो अन्ना अहलल कुरा आमनू वत्तकौ लफतहना अलैहिम बरकातिम मिनस समाई वल अर्द, अगर ये बस्ती वाले ईमान ले आते और गुनाह से बचते, हम दुनिया और आखिरत की बरकतों के खजाने इन पर निछावर कर देते। तो गुनाह का एक असर यह है कि इंसान को बरकतों से महरूम कर दिया जाता है, और गुनाह का एक असर यह है कि गुनाह की वजह से मखलूक नाफरमान हो जाती है। और गुनाह का पांचवा और आखिरी बड़ा असर कि गुनाह की वजह से इंसान पर ना खत्म होने वाली परेशानी आ जाती है। वमन यत्तकिल्ला यजअल लहू मखरज, कि जो तकवा इख्तियार करता है, अल्लाह उसको हर तंगी में से रास्ता निकाल देते। तो ये जो तंगी में से रास्ता नहीं निकल रहा, ये देख ले कोई ना कोई गुनाह हो रहा है। अल्लाह अकबर। अल्लाह ताला हमें गुनाहों से भी महफूज फरमाए और गुनाह के मौकों से भी महफूज फरमाए। अल्लाह ताला इस मुबारक आयत में यही कह रहे हैं कि अगर तुम अल्लाह के हुक्मों से एराज करते हो तो जान लो अल्लाह को थका नहीं सकोगे, गुनाह की कीमत तुमको चुकानी पड़ेगी। वह बशीन कफर, और जिसने ये कुफर वाला गुनाह किया, अल्लाह ताला फरमाया उसको तो सुना दो खुशखबरी, बेअज़ाबिन अलीम, दर्दनाक अज़ाब। यहाँ आके आज की क्लास मुकम्मल होती है। ये आजिज एक मरतबा फिर तर्जुमा करता है, आऊज़ बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, व आज़ानु मिनल्लाहि व रसूलिही, और सुना दें अल्लाह की तरफ से और उसके रसूल की तरफ से, इलन नासी लोगों को, यौमल हज्जिल अकबरी बड़े हज के दिन, अन्नल्लाह बरी मिनल मुशरिकीन, के अल्लाह बरी है मुशरिकों से, व रसूलुहु और उसका रसूल भी बरी है उनसे, फ इन तुबतुम फहुवा खैरुल लकुम, और अगर तुम तौबा कर लो तो तुम्हारे लिए बेहतर है, फ इन तवल्लई तुम, और अगर तुम नहीं मानते, एराज करते हो, लापरवाही करते हो, फअलमू जान लो, अन्नकुम गैरु मुजिज़िल्लाह, कि तुम अल्लाह को हरगिज थका नहीं सकोगे, बशरिल लदीन कफरू बिअज़ाबिन अलीम, और खुशखबरी सुना दो काफिरों को दर्दनाक अजाब की। यहाँ आके आज की क्लास मुकम्मल होती है, दुआ फरमा दीजिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन, अल्लाहुम्मा इन्ना नसअलुका इल्मन नाफिअ व अमलन मुतकब्बला व लिसानन ज़ाकिर وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء، وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله، السلام عليكم ورحمة الله وبركاته.